नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npमा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयहरूका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातीदेखि लागू हुने, आयोगद्वारा जारी आचार संहिता पालना गर्न निर्वाचन आयोगको आग्रह, गृहमन्त्री बालकृष्ण खाँडद्वारा मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसँग कोविडको अवस्थाबारे टेलिफोन कुराकानी र पछिल्लो 24 घण्टामा थप 6462 जनामा कोरोना भाइरस संक्रमण पुष्टि लगायतका विषय लिएर उपस्थित भएका छौं।
यही माघ 12 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातीदेखि लागू हुँदैछ। मौन अवधि शुरू हुनुभन्दा अगाडि नै निर्वाचन चिन्ह लगायतका प्रचार सामग्री हटाउनु पर्ने आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न साथै मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह प्रचार सामग्री हटाउनुपर्छ। एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचनको प्रचार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो।
मौन अवधि सुरु हुन्छ। निर्वाचन आचार संहिता लागू भएकै छ र निर्वाचन आचार संहिताका अन्य कुराका अतिरिक्त मौन अवधिमा चाहिँ खास गरी प्रचार प्रसार बन्द हुने सोसल मिडियाबाट, जस्तो एसएमएस भयो, फेसबुक, भाइबर, ट्विटर इत्यादिबाट पनि प्रचार प्रसारहरू गर्न, मेसेज गर्न यो बन्द हुने र मतदान हुने स्थानको 300 मिटरको पेरिफेरीमा प्रचार सामग्रीहरू, केही पर्चा, पम्प्रेस, पम्पलेट, पोस्टर इत्यादि भए त्यो हटाउने र उम्मेद्वार या दलको सन्दर्भमा कुनै प्रकाशन गर्ने त्यस्ता कामहरू पनि बन्द गर्नुपर्ने हुन्छ र त्यो बाहेकका अरू आचार संहिता लागू हुने त स्वभावैले सधैँ छ।
यो आम सर्वसाधारणको हकमा पनि र उम्मेद्वारहरूको हकमा पनि
सबैको हकमा त्यो लागू हुन्छ। तर अब कस्तो छ भने यो चाहिँ खास गरी आम मतदाताहरू यसमा संलग्न हुनुहुन्न। यसमा चाहिँ यो इलेक्ट्रल कलेजबाट हुने मतदान हो यो, जसमा गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू मात्रै मतदान दिने मतदाता हुनुहुन्छ। त्यसमानेमा प्रचार प्रसारका त्यत्रा धेरै आम सभाहरू इत्यादिहरू यसै पनि हुँदैन थियो झन्। त्यसमा अब अहिले कोभिडको संक्रमण एकदम बढोत्तरी भयो कारणले पनि त्यो प्रकारको समस्या त छैन पनि। यसै अब सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार पनि भेला हुने, भिडभाड गर्ने यो त सम्भावना पनि छैन र आयोगले पनि 21 बुधे स्वास्थ्य सुरक्षाका मापदण्डहरूको निर्देशन समेत दिइसकेको छ।
आयोगले मौन अवधिमा उम्मेद्वार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरेको छ। साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेका 19 सीटका लागि साथै प्रदेशमा माघ 12 गते मतदान हुँदैछ। निर्वाचनमा 9 दलका 43 जना उम्मेद्वार हुनुहुन्छ। प्रदेश 1मा 3, प्रदेश 2मा 2, बागमतीमा 2, गण्डकीमा 3, लुम्बिनीमा 3, कर्णालीमा 3 र सुदूरपश्चिममा 3 पदका लागि निर्वाचन हुनेछ। साथै प्रदेशमा कुल 2025 मतदाता छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुनेछ। रातो रङको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने, हरियो रङको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने बताइएको छ। स्थानीय तहका प्रमुखको मतभार 18 र प्रदेशसभा सदस्यको मतभार 48 निर्धारण गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाँडले 2 प्रदेशका मुख्यमन्त्री र 12 जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रिने नागरिकमा कोभिड-19 संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन परीक्षणबारे जानकारी लिनुभएको छ। गृहमन्त्री खाँडले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोन मार्फत जानकारी लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिनुभयो। उहाँले कैलाली, रूपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा पर्सा मोरङ झापा सप्तरी कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीहरूसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे जानकारी लिनुभएको हो। गृहमन्त्री खाँडले सीमाबाट भित्रिने नागरिक जसको कोविड 19 परीक्षण गर्दा पोजिटिभ देखिन्छ उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएमा स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्था बारे पनि चासो राख्नु भएको बताइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गृहमन्त्री खाँडले कोविड 19 स्थिति होल्डिङ सेन्टरको अवस्था र परीक्षण बारे टेलिफोन मार्फत जानकारी लिनुभएको जानकारी दिनुभयो।
सुदूरपश्चिमको अब प्रदेशको राजधानी पनि भएको र भारतबाट यतातिर जाने सम्पूर्ण यो 90 जिल्ला छिर्ने प्रदेशको प्रमुख द्वार पनि भएको र यहाँ धेरै रोजगारीका लागि मान्छे इन्डिया जाने उता आउने भएको हुनाले र यो कोविडको लहर चाहिँ अलि बढिरहेको सन्दर्भमा र हाम्रै जिल्ला प्रशासन कार्यालयका पनि केही स्टाफहरू चाहिँ कोविडको कारणले आइसोलेसनमा बसेको र हाम्रो सेवा प्रवाह पनि अत्याधिक सेवा बाहेक बन्द गरेको परिप्रेक्ष्यमा एउटा अभिभावकको हिसाबले गृहमन्त्रीजीले हामीलाई के छ कसो छ भनेर सोध्नुभयो र साथसाथै समग्र यो जिल्लाको यो अवस्था के छ, भारतीय त्यो सीमा नाकामा कस्तो छ, होल्डिङ सेन्टरको अवस्था कस्तो छ, आइसोलेटर के छ, समस्या के छ, कसो गरिराख्नु भएको छ भन्ने कुराहरू चाहिँ को बारेमा जिज्ञासा राख्नुभएको थियो। सो सन्दर्भमा चाहिँ हामीले रेगुलर हिसाबले चाहिँ हामीले चाहिँ इन्डियाबाट आउने र यताबाट जाने मान्छेलाई चाहिँ अलिकति चाहिँ अलि सा नाका चाहिँ अलि टाइट गरेका छौँ, अत्यावश्यक काम नपरिकन चाहिँ नजानु भनेर चाहिँ हामीले चाहिँ आदेश जारी गरेका छौँ र भारतको चाहिँ समकक्षीलाई पनि डिएमलाई पनि हामीले सोही अनुसारको मेल पठाएर कोअपरेट गर्न भनेको छौँ भन्ने जानकारी गराएँ। साथसाथै चाहिँ अब यो आका चाहिँ रेगुलर उहाँले चाहिँ अर्को यो एन्टिजेन परीक्षण हुन्छ कि हुँदैन भन्दाखेरि चाहिँ यसो रेगुलर भइरहेछ भन्ने चाहिँ मैले जानकारी गराएँ। त्यस साथसाथै अब त्यहाँ कोभिड देखिएका परीक्षणमा कोभिड देखिएकाहरूलाई लक्षण नभएकाहरूलाई चाहिँ हामीले आइसोलेसनमा त्यहाँ राख्छौँ, कनरी भन्ने छ त्यहाँ सय क्षमताको छ र कोही मान्छेहरू चाहिँ लक्षण नदेखेका आफै हामी चाहिँ आफै होम आइसोलेसनमा बस्छौँ जान्छौँ भन्ने भन्छन् भने त्यहाँ चाहिँ हामीले एउटा चाहिँ प्रतिबद्धता आफू चाहिँ स्वास्थ्य मापदण्ड पालन गर्ने भनेर कागज गराएर त्यहाँका स्वास्थ्य कर्मीहरू उहाँलाई सम्झाएर चाहिँ आफ्नो घर ठेगानामा पठाइन्छ भनेर मैले जानकारी दिएँ र सो सन्दर्भमा अनि त्यहाँ सम्बन्धित जिल्ला प्रमुख जिल्लाधीशसँग सम्बन्धित गर्ने गर्नुभएको छ कि छैन भनेर सोध्नुभयो। हामीले चाहिँ गर्ने गरेका छौँ गर्छौँ भनेर चाहिँ भन्यो। त्यो साथसाथै अब अहिले होल्डिङ सेन्टरको अवस्था कस्तो छ भनेर सोध्नुभयो। नेपाल आर्मीले बनाइरहेको होल्डिङ सेन्टरको अवस्था करिब करिब 70-80% काम पुरा भए तापनि त्यहाँ पूर्वाधारका यो खानेपानी बिजुलीको काम र केही सामान्य सडकको चाहिँ अलिकति मर्मत गर्नुपर्ने पिच गर्नुपर्ने अवस्था भएको हुनाले त्यो अपुरो छ। सो सन्दर्भमा नेपाली सेनाबाट चाहिँ यहाँको मुख्यमन्त्रीजीलाई चाहिँ समन्वयको लागि चिठी आएको थियो, त्यो समय हामीले समन्वयको लागि चिठी पनि लेख्यौँ र यस जिल्लामा चाहिँ सामाजिक विकास मन्त्रीको चाहिँ पहल गरेर सक्रिय भएर चाहिँ यो कोभिडलाई व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, प्रचार प्रसार गर्ने कुरामा उहाँले चासो राख्नुभएको कुरा चाहिँ मैले दर्शाएँ।
उहाँ हुनुहुन्थ्यो कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा। यस्तै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काष्टा दाहालले परीक्षणका क्रममा पोजिटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउन गरिएको व्यवस्था बारे गृहमन्त्री खाँडले जानकारी लिनुभएको बताउनुभयो।
खास गरी अहिले कोविड 19 तेस्रो जुन लहर फैलिरहेको छ त्यसको व्यवस्थापनको विषयमा त्यसको चाहिँ रोकथाम उपचार नियन्त्रणका सन्दर्भमा माननीय गृहमन्त्रीज्यूले चासो व्यक्त गर्नुभएको थियो र हामीले यहाँ भएको तयारीको बारेमा रोकथाम नियन्त्रणका प्रयासहरूको बारेमा हामीले जानकारी गरायौँ, मैले जानकारी गराएँ। खास गरी सीमा नाका यो मोरङ जिल्लामा पनि सीमा नाका लामो छ, 63.2 किलोमिटर सीमा नाकामा यसको व्यवस्थापनको विषयमा खास गरी भारत क्षेत्रबाट नेपालमा संक्रमणहरू फैलिन नदिनका लागि गरेको तयारीको बारेमा मैले जानकारी गरेँ माननीय गृहमन्त्रीलाई। खास गरी नाका क्षेत्रमा मोरङको रानी नाकामा हेल्थ टेस्ट स्थापना भएको छ र हेल्थ टेस्टमा चाहिँ अनिवार्य रूपमा एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने चाहिँ व्यवस्था मिलाइएको छ। एन्टिजेन परीक्षण त्यसपछि खोप कार्ड र पीसीआर रिपोर्ट हेरिन्छ भारतीय नागरिकहरूलाई र पोजिटिभ देखियो भने सुरक्षाकर्मीको सहयोगले भारततर्फै फर्काउने व्यवस्था मिलाइएको छ भने नेपाली नागरिकहरूको परीक्षण गर्दाखेरि एन्टिजेन परीक्षण गर्दाखेरि पोजिटिभ देखियो भने अवस्था हेरेर अब संक्रमणको अवस्था हेरेर कतिपयलाई चाहिँ सिधै अस्पताल उपचारको लागि पठाउने व्यवस्था मिलाइएको छ। त्यो रेड क्रसबाट निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ र अन्य जिल्लाका अन्य पालिकाका अन्य जिल्लाका नागरिकहरूलाई चाहिँ सुरक्षित रूपमा घरसम्म पुर्याउने व्यवस्थाको लागि समन्वय गर्ने काम भएको छ। यो विषय चाहिँ माननीय गृहमन्त्रीज्यूलाई हामीले चाहिँ यहाँबाट भएका प्रयासहरू जानकारी गरायौँ। साथै नाकामा चाहिँ नेपाली सेनाबाट निर्माण भइरहेको होल्डिङ सेन्टर छ, त्यो होल्डिङ सेन्टर 1000 जना चाहिँ बस्न सक्ने होल्डिङ सेन्टर हो। त्यसको कामको प्रगतिको बारेमा जानकारी लिनुभएको छ र अहिलेसम्मको चाहिँ रानी नाका क्षेत्रमा भएको होल्डिङ सेन्टर निर्माणको कामको 70% काम सम्पन्न भइसकेको छ, 30% काम बाँकी छ। यसलाई द्रुततर रूपमा चाहिँ अगाडि बढाउने सन्दर्भमा चाहिँ समन्वय गरिदिन निर्देशन दिनुभएको छ र हामीले होल्डिङ सेन्टरमा केही होल्डिङ सेन्टरहरू तयारी हालतमा राख्नलाई निर्देशन दिएका छौँ र कम्तीमा पनि 200 व्यक्तिहरूलाई त्यहाँ राख्नको लागि खास गरी बिजुली र पानीको व्यवस्थापन तत्काल गर्न निर्देशन दिएको थियो भन्दा अगाडि, त्यो चाहिँ पुरा भएको छ र अब हामी 200 चाहिँ होल्डिङ सेन्टरमा त्यहाँ राख्न सक्ने व्यवस्था मिलाएका छौँ। महानगरपालिकाले पनि चाहिँ आइसोलेसन सेन्टरहरू तयारी हालतमा राखेको छ र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छौँ। स्थानीय तहमा पनि विगतमा सञ्चालन भएका होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर र उपचार केन्द्रहरूलाई चाहिँ रिएक्टिभेट गर्न निर्देशन दिएका छौँ। अहिले संक्रमण दर मोरङमा चाहिँ टेस्टेड रिपोर्ट हेर्दाखेरि 60% पोजिटिभ रेट देखिएको छ र बिरामीहरूको चाहिँ अब जुन भर्ना हुने हस्पिटलमा भर्ना हुने खासै वृद्धि भएको छैन, एउटा चाहिँ सुखद पक्ष मानिन्छ मान्न पर्छ र अवेरनेसको कामहरू चाहिँ हामीले चाहिँ द्रुत रूपमा बढाएका छौँ। मास्कलाई अनिवार्य गर्ने, त्यसपछि सेनिटाइजरको प्रयोग गर्ने, स्थानीय तहमा पनि यसको मास्क वितरण अभियानलाई चाहिँ प्रभावकारी बनाउने, शहरी क्षेत्रहरूमा विभिन्न संघ संस्थाहरूले उद्योग व्यवसायीहरूले मास्कलाई वितरण मास्क वितरणहरू गरिरहनु भएको छ र हामीले मास्क वितरण मास्क प्रयोगलाई चाहिँ अनिवार्य गराउने र त्यसलाई चाहिँ प्रयोग नगर्नेलाई चाहिँ सुरुमा चेतावनी दिन्छौँ, त्यसपछि अनि पनि प्रयोग नगर्नेलाई जरिवानाको व्यवस्था पनि चाहिँ हामीले गरेका छौँ। यो कुराहरू चाहिँ माननीय गृहमन्त्रीजीलाई हामीले चाहिँ जानकारी गरायौँ र साथै शीतलहरको पनि अहिले थोरै सम्भावनाहरू बढिरहेको छ। हामीले यो शीतलहरबाट नागरिकलाई सुरक्षित गर्नका लागि चाहिँ विपद व्यवस्थापन समिति एउटा निर्णय गरेर चाहिँ 1000 कम्बलहरू हामीले वितरण गरिसकेका छौँ। वडा कार्यालयहरूले पनि वितरण गरिरहनु भएको छ, संघ संस्थाहरूले पनि वितरण गर्नु भएको छ। अझै थप शीतलहरबाट जोगिनको लागि निशुल्क दाउराको लागि पनि वन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर वितरण गर्ने व्यवस्थाहरू चाहिँ निर्णय भएको छ, त्यो मिलाइएको छ।
उहाँ हुनुहुन्थ्यो मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल।
पछिल्लो 24 थप 6462 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 17437 नमूना परीक्षण गरिएको थियो। 13377 नमूनाको पीसीआर परीक्षण गर्दा 5598 र 4060 नमूनाको एन्टिजेन परीक्षण गर्दा 864 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 1416 जना संक्रमण मुक्त भएका छन् भने 4 मृत्यु भएको छ। यो संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 10,23,307 पुगेको छ भने मृत्यु हुनेको संख्या 11,655 पुगेको छ। यस्तै 8,21,699 जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या 77,040 जना रहेका छन्, जसमध्ये 75,376 जना होम आइसोलेसनमा रहेका छन् भने 1,664 जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाको बिरामी मध्ये 2,156 जना आइसियु र 40 जना भेन्टिलेटरमा उपचारत छन्। यस्तै पछिल्लो 24 10 वर्ष मुनिका 105 बाल बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने 11 20 वर्ष उमेर समूहका 305 जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै काठमाडौँ उपत्यकामा एकै दिन 3,791 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा 2,868, ललितपुरमा 602 र भक्तपुरमा 321 जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चालू आर्थिक वर्षको पहिलो 6 आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ। सो अवधिमा 9,99,34,27,00,000 बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले 1,18,85,00,00,000 रूपियाँको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 6 आयात 59.13% र निर्यात 95.48% वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा 6,61,24,53,00,000 रूपियाँको आयात हुँदा नेपालले 60,79,92,00,000 रूपियाँको निर्यात गरेको थियो। निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो 6 व्यापार घाटा 46.64% बढेर 8,80,49,17,00,000 रूपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा 6,44,61,00,000 रूपियाँको व्यापार घाटा भएको थियो। यसै गरी चालू आर्थिक वर्षको पहिलो 6 मुलुकको वैदेशिक व्यापार 11,18,19,36,00,000 रूपियाँ बराबर दरको भएको छ। गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार 7,82,45,00,00,000 रुपियाँको भएको थियो। यो गत वर्षको सोही अवधिको तुलनामा 54.86% बढी हो। चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा 141 देशबाट 9,99,34,27,00,00,000 रुपियाँ मूल्य बराबरका विदेशी वस्तुको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट सो अवधिमा 6,03,54,51,00,000 रुपियाँको आयात भएको छ। भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट 1,45,91,36,00,00,000 रुपियाँ मूल्य बराबरका वस्तु आयात भएको छ। यसै गरी नेपालले चालू आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ 96,56,00,00,000 तथा चीनतर्फ 45,62,47,000 रुपियाँ मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ।
अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुबिभान लगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गर्नु भएको छ। आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनसँग निरन्तर रुसी आक्रामक कार्यवाहीहरू बारे छलफल गर्न भेट गर्नुभएको व्हाइट हाउसले जनाएको छ। सो अवसरमा राष्ट्रपति बाइडेनलाई युक्रेनको सीमाना रुसी सैन्य कारबाहीको वर्तमान अवस्थाको बारेमा जानकारी दिएको थियो र दुवै प्रयासहरूलाई हटाउनका लागि सोबारे छलफल गरियो। कूटनीति र सुरक्षा सहायताको निरन्तर विवरण सहित सहयोगी र साझेदारीहरूसँग नजिकबाट समन्वय गरिरहने प्रतिरोधात्मक उपायहरूको दायराको बारेमा पनि छलफल भएको जनाइएको छ।
अब खेल। मनाङ मर्स्याङदी क्लब आहारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई 2-0 गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा मनाङलाई जित रूपेश केसी र आफिज ओलावाले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुवै गोल गरेको थियो। खेलको 64 मिनटमा रूपेशले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 87 मिनटमा ओलावाले गोल गर्दै मनाङलाई 2-0 जित दिलाए। उनले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन्। उनी म्यान अफ द म्याच पनि चुनिए। अब मनाङले सेमी फाइनलमा त्रिभुवन आर्मी क्लब र 3-स्टार क्लब बीचको विजेतासँग खेल्नेछ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रमबाट सहकर्मीहरू मुकुन्द भण्डारी, विद्या प्रसाद उपाध्याय, सरिता खनाल र म अर्जुन श्रेष्ठ बिदा हुन्छौ। नमस्ते।